الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا سيدي يا رسول الله، وعلى آلك وأصحابك يا سيدي يا حبيب الله. الصلاة والسلام عليك يا سيدي يا نبي الله، وعلى آلك وأصحابك يا سيدي يا نور الله. مدنی چینل کے ناظرین، ہم الحمدللہ تعالی سیرت مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کے پروگرام میں شریک ہیں. گزشتہ پروگرامز کے اندر نبی اکرم صلی اللہ علیہ وسلم کے مبارک نام، میرے آقا صلی اللہ علیہ وسلم کے خوبصورت بچپن، حضور کریم صلی اللہ علیہ وسلم کی بے مثال جوانی، اور اس کے علاوہ دیگر مختلف چیزوں پر، سیرت کے پہلوؤں پر کلام کرنے کا موقع ملا اور ہم سب نے اس کو سماعت کیا. آج کے پروگرام کے اندر نبی اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے سیرت کے جس پہلو پر گفتگو کی جائے گی، وہ سیرت کا پہلو وہ ہے کہ جس کو تاریخ میں بڑے خوبصورت انداز میں لکھا گیا. نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم مکہ مکرمہ میں مقیم تھے، بچپن مکہ مکرمہ میں گزارا، ولادت بھی مکہ مکرمہ میں ہوئی، اپنی جوانی بھی حضور کریم صلی اللہ علیہ وسلم نے مکہ مکرمہ میں گزاری. مگر ہم سب اس بات سے واقف ہیں کہ مکہ مکرمہ کے اندر نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا جو علاقہ تھا، اس میں جو دیگر کفار آباد تھے، انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو بہت ستایا، بڑی تکلیفیں دی، بڑی آزمائشوں سے دوچار کیا. نبی کریم صلی اللہ علیہ وسلم خدا کا پیغام ان تک پہنچاتے اور وہ اس کے رد عمل کے اندر سرکار دو جہاں صلی اللہ علیہ وسلم پر تکلیفوں کے پہاڑ گرا دیتے. نبی پاک صلی اللہ علیہ وسلم پر جو صحابہ ایمان لے کر آتے اور حضور کریم صلی اللہ علیہ وسلم کے دست مقدس میں اپنا ہاتھ دے کر رب کی گواہی دیتے اور سرکار دو جہاں صلی اللہ علیہ وسلم کو خدا کا آخری رسول ماننے والے تھے، ان صحابہ پر بھی بڑا ظلم و ستم ہوا. کفار نے ہر وہ طریقہ جو ظلم کا اختیار کیا جا سکتا ہے، نبی پاک صلی اللہ علیہ وسلم پر وہ ظلم کیا. اور سرکار دو جہاں صلی اللہ علیہ وسلم نے خود فرمایا، جس کا مضمون یہ ہے کہ خدا کی راہ میں جتنا مجھے ستایا گیا اتنا کسی اور کو نہیں ستایا گیا. طائف میں نبی پاک صلی اللہ علیہ وسلم دعوت دین کے لیے، دعوت اسلام کے لیے اور اللہ کی طرف بلانے کے لیے جاتے ہیں، تو اہل طائف نے بھی نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ ناروا سلوک کیا. جب یہ تمام تر صورتحال مکہ مکرمہ میں بن چکی، مسلمانوں پر جو حضور کا کلمہ پڑھنے والے صحابہ کرام تھے، جب ان پر بھی ظلم و ستم تھا، سرکار دو جہاں صلی اللہ علیہ وسلم کی ذات کو بھی تکلیفیں دی جا رہی تھی اور حالات نہایت ناسازگار تھے، بائیکاٹ کیا جا رہا تھا، تکلیفیں پہنچائی جا رہی تھی، عبادت کے اندر خلل ڈالا جاتا تھا، کہ ساری ایک ایسی کنڈیشنز بن چکی تھی اور ایک ایسی صورتحال تھی کہ جب نبی پاک صلی اللہ علیہ وسلم نے خدا کے حکم سے یہ فیصلہ کیا کہ ہم اہل اسلام اس علاقے کو چھوڑ کر کسی اور جگہ ہجرت کے لیے چلے جائیں گے، یعنی ہم یہاں سے مائگریشن کریں گے اور مکہ مکرمہ کو چھوڑیں گے اور جہاں کا میرے رب نے ان کو حکم دیا، نبی پاک صلی اللہ علیہ وسلم وہاں چلے جائیں گے. اب سیرت اور تاریخ ہمیں یہ بتاتی ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے جس علاقے کا انتخاب کیا، وہ علاقہ ہمارے دلوں کی جان، جہاں پر ہر مسلمان جانے کے لیے تڑپتا ہے، ہر ایک عاشق رسول کا شوق ہے اور وہ وہاں کے فراق کے اندر روتا بھی ہے، تڑپتا بھی ہے کہ وہاں چلا جائے. وہ علاقہ، وہ مبارک شہر، وہ برکتوں والا، وہ عظمتوں والا، وہ نور بھرا، وہ رحمتوں والا، وہ شہر ہے کہ جس کو میں اور آپ مدینہ منورہ کہتے ہیں. اللہ تبارک و تعالی ہمیں وہاں پر حاضری کا شرف عطا فرمائے، ہمیں سرکار دو جہاں صلی اللہ علیہ وسلم کے قدموں میں حاضر ہونے کا اور با ادب سلام پیش کرنے کا جذبہ ہونا بھی چاہیے، اور خدا ہمارے اس جذبے کی لاج رکھتے ہوئے وہاں ہمیں حاضری کی اجازت عطا فرمائے. نبی پاک صلی اللہ تعالی علیہ وسلم نے جب ہجرت کا فیصلہ کیا اور خدا تعالی کی طرف سے حضور کریم صلی اللہ علیہ وسلم کو یہ حکم دیا گیا کہ آپ یہاں سے ہجرت کریں، اس سے پہلے ہوا یہ کہ کفار نے ظلم و ستم کی انتہا کرتے ہوئے آپس کے اندر یہ ایک کانفرنس کی اور آپس کے اندر ایک مشورہ کیا کہ معاذ اللہ ثم معاذ اللہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کو قتل کر دیا جائے. یہ منصوبہ بنایا گیا کہ جو یہ محمد صلی اللہ علیہ وسلم ہیں، ہمارے لوگوں کو اپنے دین کی طرف بلاتے ہیں، ہمارے خداؤں سے ان کو چھڑوا کر खुदाए वाहदहू ला शरीक की तरफ लेके जा रहे हैं। इस दावत दीन देने वाले शख्स जिसका नाम मोहम्मद है, माज अल्लाह उनको कत्ल कर दिया जाए। ये उनका मंसूबा था कि आपस में उन लोगों ने जो उन खानदानों के और वहाँ के बड़े रईस थे, उन लोगों ने ये फैसला किया कि हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम को कत्ल कर दिया जाए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हजरत जिब्रील अमीन अल्लाह तबारक व ताला का हुक्म लेकर नाजिल हुए कि ए हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम, आज रात आप अपने बिस्तर पर आराम नहीं करेंगे, बल्कि आप हिजरत के इरादे से मदीना मुनव्वरा तशरीफ ले जाएं। जब ये पैगाम खुदा की तरफ से हजरत जिब्रील अमीन अलैहि सलातो सलाम के जरिए हुजूर तक पहुंचा, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ऐन दोपहर के वक्त कहाँ गए? हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु के घर गए। एक अहम फैसला था और एक बहुत बड़ा फैसला था, एक वो इलाका कि जहां पर सरकारे दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने अपना बचपन गुजारा, जहां पर उनका खानदान था, जहां पर उनके घर थे, जहां पर उन्होंने जवानी गुजारी, जहां पर काबा था जो खुदा का घर था, जो मक्का था जो मुबारक इलाका था, जिस इलाके से और जिस शहर से सरकारे दो जहां सल्लल्लाहु अलैहि वसल्लम को बेपनाह मोहब्बत थी। तो ये एक इतना बड़ा फैसला था कि आप अपने असहाब को लेकर यहाँ से चले जाइए, यानी ये मक्का शहर को छोड़ दें। वो मक्का के उस वक्त भी लोग यहाँ पर आने के लिए तड़पते और तरसते थे, लेकिन खुदा ताला की तरफ से हुक्म हुआ कि यहाँ से चले जाएं। अब इतने बड़े फैसले के लिए जो मशवरा सरकारी दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने किया, तो वो मशवरा करने के लिए हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु, जो मेरे आका के सच्चे वफादार थे, जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से बेपनाह मोहब्बत करते थे और हर मौके पर हुजूर से वफा करने वाले सिद्दीक और अतीक, हजरत सैयदना अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु के घर गए और हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू बकर से फरमाया कि ए अबू बकर, घर के अंदर अगर कोई अफराद हैं तो उनको हटा दो, उनको पीछे कर दो, मैंने तुमसे कुछ बात करनी है। हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु ने अर्ज किया कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे माँ बाप आप पर कुर्बान, हजरत आयशा रदी अल्लाह तआला अन्हा के सिवा यहाँ पर कोई नहीं है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु से फरमाया कि ए अबू बकर, अल्लाह तबारक व तआला ने मुझे हिजरत की इजाजत अता फरमा दी है। तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु ने बिला तअम्मुल, बगैर किसी गौर व फिक्र के, फौरन फरमाया कि मेरे माँ बाप आप पर कुर्बान, हुजूर मुझे भी हमराही का शर्फ अता फरमाइए, मुझे भी अपने साथ ले जाएं। खुदा ने आपको इजाजत दी और आपको हुक्म दिया कि मदीना मुनव्वरा चले जाइए, मुझे भी इजाजत अता फरमाए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने यह मशवरा किया, आपस के अंदर प्लानिंग हुई, हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु ने इजाजत मांगी, मेरे आका अलैहिस्सलातु वस्सलाम ने अपने दोस्त, अपने हबीब और अपने प्यारे और वफादार को इजाजत दी कि तुम भी मेरे साथ चलो। हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु, उन्होंने 4 महीनों से 2 ऊंटनियों को तैयार किया था। वो 2 ऊंटनियाँ वो थी कि जिनको बाकायदा कीकर के पत्ते खिला खिला कर हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला उन्होंने तैयार किया हुआ था। तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला उन्होंने अर्ज की कि हुजूर, हम ये 2 ऊंटनियाँ इस्तेमाल करेंगे, हमारे ये काम आ जाएंगी। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला उन्हु से 1 ऊंटनी को कबूल फरमाया, मगर मेरे आका ने फरमाया कि ए अबू बकर, मैं इसकी कीमत दूंगा। तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला उन्हु ने पहले तो अर्ज मारूज की, मगर फिर बात दिले ना खास्ता नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से उसकी कीमत को कबूल करके अपने लिए शर्फ समझा। हजरत आयशा सिद्दीका रदी अल्लाह तआला अन्हा उस वक्त छोटी थी और हजरत अस्मा रदी अल्लाह तआला अन्हा, जो हजरत उबकर सिद्दीक रदी अल्लाह तआला अन्हो की बेटी हैं और हजरत आयशा रदी अल्लाह तआला अन्हा की बड़ी बहन है, ये हजरत अस्मा रदी अल्लाह तआला अन्हा ने नबी पाक अलैहिस्सलाम का जो ज़ादेरा था, एक लंबा सफ़र था, ज़ादेरा तैयार किया, तो ज़ादेरा की जो एक सेटिंग करना और उसको तरीके से रखना और उसकी पैकिंग करना, तो हजरत अस्मा रदी अल्लाह तआला अन्हा ने ये काम किया। अब जो तोशादान था उसमें जब खाना रखा, तो हजरत अस्मा रदी अल्लाह तआला अन्हा की कमर पर एक पटका बंधा हुआ था, एक कपड़ा था जो हजरत अस्मा रदी अल्लाह तआला अन्हा ने अपने यहाँ बांधा था। तो हजरत अस्मा रदी अल्लाह तआला अन्हा ने उसी वक्त उस कपड़े को उतारा, यानी जो कमर पर बांधा था, और उसके 2 टुकड़े किए, और 2 टुकड़े करने के बाद एक से जो तोशादान था यानी जिसमें खाना था उसको बांध दिया, और दूसरे से जो मश्क थी जिसके अंदर पानी वगैरह होता है उसका मुंह बांध दिया। यानी कुछ चीज फौरन नहीं मिली तो अपना ही जो कमर का बांधा हुआ पटका या जो पटका था उसको फाड़ा और उसके 2 हिस्से करके इन दोनों चीज़ों को बांधा। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को उनकी ये अदा इतनी पसंद आई कि हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसी वजह से जो उन्होंने ये काम किया था, मेरे आका अलैहिस्सलाम ने उनको रातुन निताकैन यानी 2 पटके वाली ये लकब हजरत अस्मा रदी अल्लाह तआला अन्हा को अता फरमाया। नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम मदीना मुनव्वरा के लिए मक्का मुकर्रमा से निकलते हैं مشہور بات ہے کہ غارِ ثور کے لیے جاتے ہیں، غارِ ثور میں نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم قیام کرتے ہیں، اور جب اس غارِ ثور پر چڑھنے کا وقت آتا ہے، مجھے اور آپ کو اللہ تعالیٰ مکہ مکرمہ کی حاضری عطا فرمائے، جب ہم غارِ ثور پر جاتے ہیں تو یہ بہت بلند و بالا پہاڑ ہے، یعنی ہم لوگوں کو جن کو پہاڑوں پر چڑھنے کا تجربہ نہیں ہے تو پہاڑ دیکھ کر ہیبت ہوتی ہے کہ اتنا بڑا پہاڑ ہے، لیکن حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اس پہاڑ پر چڑھتے ہوئے آقائے کونین صلی اللہ علیہ وسلم کو اپنے کندھوں پر اٹھایا اور اوپر غار تک لے کے گئے، یہ بہت بڑی سعادت تھی، بہت بڑی سعادت تھی۔ اگر ایک مسلمان اس کو محسوس کرے تو یہ بہت بڑی سعادت تھی کہ حضور کریم صلی اللہ علیہ وسلم کو اپنے کندھوں پر بٹھا کر حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے غار ثور تک کا سفر کیا۔ جب نبی پاک صلی اللہ علیہ وسلم غار ثور پر پہنچے اور غار ثور میں داخل ہو گئے تو وہاں پر نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے کچھ دن قیام کیا۔ نبی پاک صلی اللہ علیہ وسلم جب غار ثور کے لیے نکلے تھے، یعنی جب ہجرت کا سفر شروع کرنا تھا اور غار ثور کے لیے نکلے تھے، تو روایات ہمیں یہ بتاتی ہیں کہ حضور کریم صلی اللہ علیہ وسلم مقام حزورہ، یہ ایک علاقہ ہے، ایک مقام ہے مکہ مکرمہ کے قریب، نبی پاک صلی اللہ علیہ وسلم نے کعبے کے قریب مقام حزورہ کے پاس کھڑے ہو کر بڑی حسرت کے ساتھ کعبۃ المشرفہ کو دیکھا اور فرمایا کہ اے شہر مکہ، تو مجھ کو تمام دنیا سے زیادہ پیارا ہے، اگر میری قوم مجھ کو تجھ سے نہ نکالتی تو میں تیرے سوا کسی اور جگہ سکونت پذیر نہ ہوتا۔ یہ نبی پاک صلی اللہ علیہ وسلم کی غار ثور جانے سے پہلے مکہ مکرمہ میں ہوتے ہوئے کعبہ شریف کو دیکھ کر جو جذبات تھے اور جو خیالات تھے وہ نبی پاک صلی اللہ علیہ وسلم نے اظہار فرمایا کہ اگر مجھے تمہارے یہاں والے لوگ نہ نکالتے تو میں کبھی بھی کہیں اور نہ جاتا۔ نبی پاک صلی اللہ علیہ وسلم جب مکہ مکرمہ سے نکلے، کفار کو پتہ چل گیا کہ حضور کریم صلی اللہ علیہ وسلم یہاں سے جا چکے ہیں، تو انہوں نے اعلان کر دیا اور یہ بات پھیلا دی اور اشتہار دے دیا کہ جو شخص محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو گرفتار کر کے لے کے آئے گا، معاذ اللہ، اس کو 100 اونٹ انعام دیا جائے گا۔ یہ ایک اعلان تھا جو ان کفار مکہ کی طرف سے کیا گیا کہ محمد صلی اللہ علیہ وسلم یہاں سے جا چکے ہیں، جو لے آئے گا اس کو 100 اونٹ انعام دیے جائیں گے۔ اب لالچی لوگ تھے، حرص تھی، مال کی تما تھی، ایک عجیب قسم کا اندھا پن تھا اور ایک لالچ تھی، تو کئی کافر اس چیز پر تیار ہو گئے کہ حضور کریم صلی اللہ علیہ وسلم کو ڈھونڈیں اور معاذ اللہ گرفتار کریں اور اس انعام کو حاصل کریں۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے ساتھ جا چکے تھے اور غار ثور میں قیام کر چکے تھے، مگر اللہ تبارک و تعالیٰ نے غار ثور کے اندر نبی پاک صلی اللہ علیہ وسلم کی حفاظت کا بندوبست فرما دیا تھا۔ مکڑی نے وہاں پر جالہ بن دیا، ام غیلان ایک درخت کی قسم ہے، وہ درخت خدا نے وہاں پر اگا دیا، وہ کافر آئے بھی، اس مقام کو دیکھا بھی، مگر وہ نبی پاک صلی اللہ علیہ وسلم تک رسائی حاصل کرنے میں ناکام رہے، کیونکہ حضور کریم صلی اللہ علیہ وسلم کی حفاظت، حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی حفاظت میرا رب فرما رہا تھا۔ تو خدا نے جب حفاظت فرمائی تو کافر غار کے منہ پر بھی آئے مگر وہ کامیاب نہ ہو سکے، اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ تک رسائی حاصل نہ کر سکے۔ یہ خدا کی حفاظت تھی جو نبی پاک صلی اللہ علیہ وسلم اور آپ کے دوست اور آپ کے حبیب رضی اللہ تعالیٰ عنہ کی گئی۔ یہاں پر ایک اور چیز بڑی خوبصورت ہے جو ہمیں پتہ چلتی ہے کہ غار ثور میں نبی پاک صلی اللہ علیہ وسلم نے جو قیام کیا، اس قیام سے خبردار کون تھا؟ پتہ کس کو تھا کہ نبی پاک صلی اللہ علیہ وسلم یہاں ہیں؟ حضور کریم صلی اللہ علیہ وسلم کے ساتھ ایک تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ تھے، دوسرا وہاں پر ہونے کی خبر حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے بیٹے حضرت عبداللہ کو تھی، تیسرا وہاں پر ہونے کی خبر حضرت سیداتنا اسماء رضی اللہ تعالیٰ عنہ حضرت ابوبکر صدیق کی بیٹی، ان کو بھی تھی، چوتھے فرد حضرت سیدنا عامر بن فہیرہ رضی اللہ تعالیٰ عنہ، یہ غلام تھے، ان کو بھی خبر تھی کہ نبی پاک صلی اللہ علیہ وسلم وہاں ہیں۔ نبی حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ خود، ان کا بیٹا، ان کی بیٹی اور انہی کا غلام، یعنی یہ پورا گھرانہ جو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا تھا، اتنا قابل اعتبار تھا، اتنا قابل اعتماد تھا، اتنا وفادار تھا کہ اہل مکہ کو خبر نہیں ہے مگر حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ اور ان کے گھر والوں کو، سب کو پتا ہے کہ سرکار دو جہاں صلی اللہ علیہ وسلم کہاں ہیں۔ یعنی یہ وہ سفر تھا کہ جو بڑا رازدارانہ کیا جا رہا تھا، بڑا کانفیڈینشیل تھا، بڑے محتاط طریقے سے بغیر کسی کو بتائے کیا جا رہا تھا، مگر اس سفر سے خبردار کون ہے؟ میرے آقا علیہ الصلوۃ والسلام کے سچے دوست خبردار ہیں، انہی کے بیٹے خبردار ہیں، انہی کی بیٹی خبردار ہیں، انہی کا غلام خبردار ہیں۔ تو یہ ایک ایسا رازدارانہ واقعہ کہ جس جو اتنا اہم واقعہ تھا، اس سے خبردار نبی پاک صلی اللہ علیہ وسلم نے جس فیملی کو کیا، وہ فیملی حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی فیملی تھی۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا جو ہجرت کا یہ واقعہ تھا، اس واقعے کے دوران اب یہ موڑ آ جاتا ہے کہ حضور کریم صلی اللہ علیہ وسلم غار ثور میں داخل ہونے لگتے ہیں۔ جب غار داخل ہونے لگتے ہیں تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ غار کے اندر جاتے ہیں، غار کی صفائی کرتے ہیں، اور جو ضروری وہاں کی ایسی چیزیں کہ جن کو وہاں سے زائل ہو جانا چاہیے ان کو وہاں سے زائل کرتے ہیں، اور پھر نبی پاک صلی اللہ علیہ وسلم سے عرض کرتے ہیں کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ غار میں تشریف لائیے۔ نبی پاک صلی اللہ علیہ وسلم غار میں تشریف لاتے ہیں اور غار کے مقدر جاگ جاتے ہیں۔ جب حضور کریم صلی اللہ علیہ وسلم غار میں آتے ہیں اور کچھ دیر کے لیے اپنے دوست اور اپنے خلیل اور اپنے حبیب حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے زانوں پر سر انور رکھ کر محو استراحت ہو جاتے ہیں، کچھ دیر آرام فرمانے لگتے ہیں۔ اب ہوا یہ کہ اسی استراحت کے وقت کے دوران جب حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ بیٹھے ہیں اور میرے آقا صلی اللہ علیہ وسلم نے ان کے زانوں مبارک پر اپنا سر رکھا ہے اور آرام فرما رہے ہیں، اسی دوران ہوا یہ کہ ایک سانپ جس نے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو ڈس لیا۔ اب وہ سانپ کا ڈسنا تھا کہ اس قدر شدت کی تکلیف تھی، اور یقیناً سانپ کے ڈسنے کی تکلیف نہایت تکلیف دہ ہوتی ہے۔ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ سانپ کے ڈسنے کے باوجود ساکت بھی رہے اور بغیر کسی حرکت کے وہیں پر بیٹھے رہے، اس لیے تاکہ نبی کریم صلی اللہ علیہ وسلم کے آرام کے اندر کسی طرح کا خلل واقع نہ ہو۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم آرام فرما رہے ہیں۔ اب نبی پاک علیہ الصلوۃ والسلام کے آرام کے دوران جب سانپ نے ڈس لیا تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو شدت تکلیف کی وجہ سے ان کی آنکھوں میں آنسو آ گئے، اور وہ جو آنسو تھے وہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے چہرہ مبارک پر نچھاور ہو گئے، یعنی رخسار سے ٹپکے اور نبی پاک صلی اللہ علیہ وسلم کے چہرہ مبارک پر آئے۔ شاہ علی وقار نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم بیدار ہوئے اور پوچھا کہ اے ابوبکر روتے کیوں ہو، کیا ہوا کہ آنکھوں کے اندر آنسو ہیں؟ تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے سانپ کے ڈسنے کا واقعہ بیان کیا کہ میں آپ استراحت فرما رہے تھے اور اسی دوران کسی سانپ نے مجھے ڈس لی ہے۔ تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے جب یہ واقعہ بیان کیا تو آقا کونین صلی اللہ علیہ وسلم جو طبیبوں کے طبیب ہیں اور ہمارے گناہوں کی اور ہمارے تمام مرضوں کے شافی ہیں، انہوں نے اس ڈسے ہوئے حصے پر اپنا لعاب دہن لگایا تو اسی وقت حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو آرام آ گیا۔ یہ بھی سیرت کے واقعے کا ایک بڑا خوبصورت پہلو ہے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم پر اپنی جان کو نثار کرنے کا جذبہ تھا اور سانپ کے ڈسنے کی بھی ان کو کسی اعتبار سے پرواہ نہیں تھی۔ اسی سفر ہجرت کے دوران ایک اور خوبصورت بات جس کو بعض سیرت نگاروں نے اپنی کتابوں کے اندر لکھا ہے، اور وہ یہ ہے کہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ جب دشمن کے دیکھ لینے کا خدشہ ظاہر کیا کہ ان کو لگا کہ کہیں ہم ایسی جگہ پر ہیں کہ دشمن ہمیں دیکھ لے گا، تو سیرت نگاروں نے لکھا کہ آپ صلی اللہ علیہ وسلم نے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ اگر یہ لوگ جو ہمارے پیچھے آ رہے ہیں، اگر یہ لوگ ادھر سے داخل ہوئے تو ہم ادھر سے باہر نکل جائیں گے۔ تو عاشق اکبر سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے جو ہی دوسری طرف دیکھا تو سبحان اللہ، فرماتے ہیں کہ دوسری طرف ایک دروازہ نظر آیا کہ جس کے ساتھ ایک سمندر تھا جو ٹھاٹھے مار رہا تھا، یعنی بڑی بڑی لہریں اور بہت بڑا سمندر تھا، اور غار کے دروازے پر ایک کشتی تھی، اور اشارہ اس طرف تھا کہ اگر اس طرف سے کفار داخل ہوتے ہیں اور اگر آ جاتے ہیں تو دوسرا دروازہ ہمارے پاس موجود ہے، اور اس طرف خدا کی طرف سے ایک سمندر تھا اور کشتی بھی بندی کھڑی تھی، اور اسی طرف سے آپ نے سوار ہو کے دوسری طرف چلے جانا تھا، حالانکہ وہ پہاڑ ہے اور ایک بلندی پر ایک غار ہے جہاں پر تھے، مگر خدا کی طرف سے میرے رب کریم نے نبی پاک صلی اللہ علیہ وسلم کی تسلی کے لیے اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے دل کے سکون کے لیے ایسے اسباب و انتظام فرمائے ہوئے تھے۔ نبی پاک صلی اللہ علیہ وسلم کے اسی سفر ہجرت کا ایک اور واقعہ وہ یہ ہے کہ ایک شخص جس کا نام سراقہ تھا، یہ سراقہ بن مالک بھی نبی پاک صلی اللہ علیہ وسلم کے تعاقب کے اندر اور حضور کریم صلی اللہ علیہ وسلم کو جو ایک گرفتار کرنے کا اعلان ہو چکا تھا उसी ऐलान को पूरा करने के लिए और अपने इनाम के हुसूल के लिए ये पीछे पीछे थे और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को गिरफ्तार करने का इरादा रखते थे। मगर जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को इन सुराका ने एक मकाम पर देखा और आगे बढ़ने की कोशिश की, तो सबसे पहले तो घोड़ा जो था जिस पर सुराका सवार था वो घोड़ा टक्कर खा के जमीन पे गिर गया। लेकिन इसने इनाम के लालच के अंदर दोबारा कोशिश की। जब दोबारा कोशिश की तो हुआ ये कि जो घोड़ा था वो घुटनों तक जमीन के अंदर धस गया। अब वो आगे बढ़ नहीं पा रहा था और ये इतना अजीबोगरीब काम था कि बिल्कुल तसव्वुर में ही नहीं है कि खड़ा खड़ा घोड़ा एक सख्त और पथरीली जमीन है मगर वो उस पथरीली जमीन के अंदर घुस जाए और वो घुटनों समेत उस जमीन के अंदर चला जाए। तो जब उसने ये हालत देखी तो वो समझ गया कि जिस जगह पर मैं आ चुका हूँ और जो काम और जो हरकत करने वाला हूँ ये खुदा को पसंद नहीं है और ये ऐसी हरकत है कि जो कतअन नहीं होनी चाहिए। हजरत सुराका यानी जो उस वक्त अभी ईमान नहीं लाए थे और अभी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की गिरफ्तारी की कोशिश में थे, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए अमान लिखवा दी और उनको वापस भेज दिया। अब यही सुराका जब वापस जाते हैं तो रास्ते के अंदर जो भी पूछता है कि क्या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इस तरफ गए हैं, तो ये बता देते कि नहीं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इस तरफ नहीं गए। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का सफर चलता जा रहा है और हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम एक खास रास्ते से आहिस्ता आहिस्ता चल रहे हैं और मदीना मुनव्वरा तक पहुंच जाते हैं। उसी रास्ते के अंदर हजरत उम्मे माबद रजी अल्लाह ताला अन्हा के घर पर भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का कयाम होता है और वहां पर हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुकद्दस की ये बरकत जाहिर होती है कि आप उनकी बकरी पर हाथ फेरते हैं तो वो बकरी इतना दूध देना शुरू हो जाती है कि सारे घर के जो बर्तन हैं वो दूध से भर जाते हैं। ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के दस्ते करीम का मुजजा था जो इस सफर हिजरत के अंदर जाहिर हुआ। अब हुआ ये कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम यकुम रबीउल अव्वल बरोज पीर मदीना मुनव्वरा के अंदर जलवागर होने वाले थे। यकम रबीउल अव्वल बरोज पीर जो सफर हिजरत शुरू हुआ था ये बिल आखिर 12 रबीउल अव्वल को कुबा शरीफ यानी मदीना मुनव्वरा पहुंचकर इख्तिताम के करीब था। अब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम 12 रबीउल अव्वल जिस रोज हम योम विलादत मनाते हैं उसी 12 रबीउल अव्वल को नबी पाक सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा में जलवागर होते हैं। वहीं पर कुबा शरीफ के करीब एक जगह पर कयाम फरमाते हैं। कुछ दिन गुजरते हैं तो वहीं पर बनू सालिम कबीले का जो जगह थी वहां पर आप सल्लल्लाहु अलैहि वसल्लम ने पहला जुमा अदा फरमाया, जहां पर आज भी मस्जिद कायम है कि जो इस बात की अलामत है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पर सबसे पहला जुमा अदा फरमाया। जब मेरे आका सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा में दाखिल होते हैं तो मदीना मुनव्वरा की जमीन को जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ये शर्फ बख्शते हैं कि अपने कदम वहां लगाते हैं तो मदीना मुनव्वरा के जो लोग थे, जो अहले मदीना थे, वो ऊंची और बुलंद आवाज से ये पुकारने लग जाते हैं, अल्लाहु अकबर, जाअना रसूलुल्लाह, जाअ मुहम्मद, खुदा सबसे बड़ा है, हमारे पास अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ला चुके, हमारे पास मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ला चुके। ये एक बुलंदोबाला नारे लगाए जाते हैं और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल किया जाता है। और इसी तरह एक रिवायत के मुताबिक जो औरतें थी, जो बच्चे थे, जो कनीज़ें थी, वो बुलंद आवाज़ से वो नगमा पढ़ना शुरू कर देती हैं कि ताला अल बद्रु अलैना मिन सनियात अल वदा वजब अश्शुक्रु अलैना मा दआ लिल्लाहि दा। ये वो नगमा जो सीरत की किताबों में और तारीख की किताबों में हमेशा के लिए अमर हो गया कि ये उन बच्चियों ने, उन कनीजों ने और उन खवातीन ने बुलंद आवाज से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल किया और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की आमद को सेलिब्रेट किया। तो ये एक वाकया हिजरत है जो मक्का मुकर्रमा से शुरू होता है और हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु की हमराही के अंदर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इस सफर हिजरत को मुकम्मल फरमाते हैं, मदीना मुनव्वरा में क़याम फरमाते हैं और मदीना मुनव्वरा को हमेशा के लिए इज्जत और शर्फ और अजमत अता फरमाते हैं। अल्लाह ताला से दुआ है मेरा रब हम सबको बार बार मक्का व मदीना की बाअदब हाजिरी नसीब फरमाए। आमीन बिजाहि नबीजिल अमीन व सल्लल्लाहु अलैहि वसल्लम।
कुरान तो ईमान बताता।